यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता अनुरूपका काम साकार बनाउने दिशामा सरकारको क्रियाशीलता आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई सभामुख डोलप्रसाद अर्यालको आग्रह। प्रतिनिधि सभामा हिजो प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत। कक्षा एघारको पठन पाठन असार एक गतेबाट गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन। चिनिया राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच बेजिङमा भेटवार्ता र मलेसिया विरूद्धको पहिलो टी20 क्रिकेटमा नेपाली महिला टोली दुई विकेटले विजयी।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको मूल्य मान्यता र आदर्श अनुरूपका काम साकार बनाउने दिशामा सरकार क्रियाशील हुनुपर्ने बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिकामा हिजो सिटी हलको उद्घाटन गर्नुहुँदै उहाँले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकासको कार्य तीनै तहका सरकारले अघि बढ़ाउनुपर्ने बताउनुभयो। उहाँले शान्ति, विकास र सुशासन नै संविधान र शासन प्रणालीले राखेको उद्देश्य पूरा हुने प्रमुख बाटो भएको बताउनुभयो। राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले जन अपेक्षा अनुरूप सेवा गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका काम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। राष्ट्रपति पौडेलले सप्तकोशी नदीको किनारामा रहेको कोशी गाउँपालिका ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएको बताउनुभयो। त्यस क्षेत्रमा महत्वपूर्ण धार्मिक स्थलहरू बाराहा क्षेत्रधाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली र बुढा सुब्बा मन्दिर छन्। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। केही सांसदहरूका पछिल्ला दिनका विरोधको शैली असंसदीय भएको भन्नुहुँदै उहाँले व्यवहार सच्याउन चेतावनी पनि दिनुभयो। त्यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभाको हिजोको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाउनु भएको विषयमा जवाफ दिनुहुँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रेस स्वतन्त्रताप्रति वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो। सांसदहरूले उठाउनु भएको प्रश्न र सुझावलाई मन्त्रालयले गम्भीरताका साथ लिएको र प्रभावकारी रूपमा कार्य अघि बढ़ाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ। यो कोही व्यक्तिले होइन कि संविधानले दिएको अधिकार हो। यो अधिकार सुरक्षित छ। आज, भोलि र पर्सि कसैले पनि यो अधिकार हनन गर्न सक्दैन। तर प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन। प्रेस स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ। राज्यले, व्यवस्थाले एउटा महत्वपूर्ण राज्यको अंगको रूपमा स्वीकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई, आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरूद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौं। ढुक्क भएर पत्रकार मित्रहरूले कानूनले दिएको अधिकार आफ्नो गरिमा र सीमाभित्र रहेर गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
उहाँले प्रेस काउन्सिलको क्षमता वृद्धि गरी प्रभावकारी र सशक्त बनाई नेपालको आम संचार क्षेत्रलाई स्वच्छ, जवाबदेही एवं गौरव गर्न सकिने क्षेत्रका रूपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो। मन्त्री डा तिमिल सिन्हाले नेपालको दुर्गम र बढ़ी व्यवसायिक कारोबार हुने क्षेत्रसम्म टेलिफोन र इन्टरनेट सेवाको गुणस्तरीय पहुँच बढ़ाउन बजेट तथा कार्यक्रमसहित व्यवस्थापन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। सांसदहरूले उठाएको प्रश्नको जवाफमा हिजो नै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी देशभित्र युवालाई रोजगारीका अवसर उपलब्ध गराउने विषयमा मन्त्रालयको प्राथमिकता रहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउने मात्र नभई स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्नु सरकारको प्राथमिकता भएको बताउनुभयो। वैदेशिक रोजगारीका क्रममा हुने शोषण ठगी र अनियमितताप्रति सरकार शून्य सहनशीलताको नीति अनुरूप अघि बढ़ेको उहाँले जानकारी दिनुभयो। ठगी नियन्त्रण र आप्रवासनलाई पारदर्शी एवं न्यायचित बनाउन वैदेशिक रोजगारीको समग्र प्रणालीलाई पूर्ण रूपमा सूचना प्रविधिसँग आबद्ध गर्ने नीति सरकारले लिएको उहाँले सदनलाई जानकारी गराउनुभयो। हिजोको बैठकमा सभामुख अर्यालसँग समय माग गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति जिम्मेवार बन्नुपर्ने र आफूहरूले उठाएका विषयमा जवाब दिनुपर्ने बताउनुभयो। उहाँले देशको सिमाना, सहकारीको रकम फिर्ता, सुकुम्बासीको व्यवस्थापन लगायतका आम जनताले उठाइरहेका विषयमा आफूहरूले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्न सोध्न चाहेको र त्यो वातावरण नबनेका कारण विरोध गर्न बाध्य हुनु परेको बताउनुभयो। बैठकमा सांसदहरूले शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच विस्तार, सुकुम्बासी र घरबारविहीनको समस्या समाधान लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले सबै उपायहरू अवलम्बन गर्ने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा अर्थ मन्त्रालयले आयोजना गरेको एसिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ एपीजी अन्तर्गतको समीक्षा कार्ययोजना सम्बन्धी छलफलमा उहाँले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। समीक्षा सम्बन्धी निकाय एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा वाग्लेले सम्पूर्ण सामर्थ्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताउनुभयो। प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले जनमतको प्रमुख अपेक्षा नै सुशासन भएकाले वर्तमान सरकार सुशासन क्षेत्रमा प्रगति गरी आम जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न खोजेको बताउनुभयो। कार्यक्रममा एपीजीका उप कार्यकारी सचिव डेभिड स्ट्यानले नेपालले ग्रे लिस्टबाट बाहिर निस्कन अझै पर्याप्त काम गर्न बाँकी रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदलले 2081 फागुनमा नेपाललाई 2 वर्षका लागि ग्रे लिस्टमा राखेको छ। उक्त सूचीबाट बाहिरिन नेपालले 15 बुँदे सुधारका कार्ययोजनाप्रति प्रतिबद्धता जनाएको छ र सोही अनुसार हाल काम भइरहेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले गुणस्तरहीन खाद्य उपभोगबाट स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न खाद्य गुणस्तर परीक्षण बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। समितिको बैठकमा हिजो आगामी आर्थिक वर्षको बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयका सचिवहरूसँग भएको संवादमा सांसदहरूले आयातलाई निरुत्साहित गर्दै किसानलाई उपयुक्त अनुदानको व्यवस्था मिलाउन र कृषि तथा खाद्य क्षेत्रमा आत्मनिर्भरता बढ़ाउने काम गर्न सुझाव दिनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हरित अर्थतन्त्र डिजिटल व्यापार ई कमर्सको प्रवर्धन र उत्पादनशील उद्योगको विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्मा र सचिव राजेन्द्र प्रसाद मिश्रले माटोको उर्वरा शक्ति अभिवृद्धि कृषियोग्य भूमि र वन क्षेत्रको संरक्षण एवं आधुनिकीकरणलाई सरकारले प्राथमिकतामा राखेको र सोही क्षेत्रमा निजी र वैदेशिक लगानी बढ़ाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्रेले पिछड़िएका समुदाय जेएनजी घाइते र शहीदका परिवारलाई लक्षित गरी सीप विकासका तालिम र युवा वर्गका लागि आन्तरिक रोजगारी प्रवर्धनलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नीति तथा कार्यक्रमहरूमा समेटिएका विषयहरू तथा मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत पर्ने पर्यटन प्रवर्धन र संस्कृतिको संरक्षण सम्बन्धी कार्यक्रमहरूलाई थप बजेटको आवश्यकता रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा 11 को पठन पाठन आगामी असार 1 गतेबाट गर्न र गराउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 को पठन पाठन आगामी असार 1 गतिबाट गर्न तथा गराउन निर्देश गरेको हो। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईहरूलाई हिजो त्यसबारे जानकारी गराएको छ। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम हिजो फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुद्देश्य सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको हो। हिजो कृषि सहकारीका 18 जना यसलाई फेरि सुन्नुहोस् हिजो कृषि सहकारीका 88 जना तथा शिव शिखर बहुद्देश्य सहकारीका 216 जनालाई बचत फिर्ता गरिएको जनाइएको छ। यसअघि समितिले कान्तिपुर सहकारीका 215 शिव शिखर बहुद्देश्य सहकारीका 156 र पशुपति सहकारीका 7 जना गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको 46 अर्ब रूपैयाँ बचत फिर्ता गर्नुपर्नेछ। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन गर्दा कुपोषण हुने बालबालिकाको संख्या बढ़ेको पाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगत भन्दा यसपटक कुपोषण भएका बालबालिकाको संख्या 4% ले बढ़ेको पाइएको बताउनुभयो। उहाँले कड़ा शीघ्र कुपोषण 4% बालबालिकामा देखिएको र यसअघि यो संख्या 1% मात्र रहेको जानकारी दिनुभयो। कड़ा शीघ्र कुपोषण कर्णाली सुदूरपश्चिम र मधेस प्रदेशमा बढ़ी देखिएका छन्। कड़ा शीघ्र कुपोषण भएका बालबालिकामा ख्याउटे हुने र करंग देखिने खालको समस्या हुन्छ। अन्य प्रदेशको तुलनामा मधेस प्रदेशका बालबालिकाहरूमा बढ़ी कुपोषणको समस्या देखिएको छ। त्यस्तै मधेस प्रदेशमा महिलाहरूमा रक्त अल्पताको समस्या पनि बढ़न थालेको जनकपुर संवाददाता अजय कुमार झा बताउँछन्।
मधेस प्रदेश अन्नको भण्डार भए पनि यस प्रदेशमा कुपोषित बाल बालिकाको संख्या अत्यधिक रहेको छ। महिला बाल बालिकाहरूमा रक्त अल्पताको अवस्था भयावह रहेको छ। मधेस प्रदेशमा 29% 5 वर्ष मुनिका बाल बालिकाहरू कुपोषित रहेको पाइन्छ भने 60% भन्दा बढी महिलाहरूमा रक्त अल्पताको समस्या रहेको मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जनस्वास्थ्य विज्ञ विजय कुमार झा,
मधेस प्रदेशलाई कुपोषण मुक्त प्रदेश बनाउने भनेर नीतिमा पनि आएको थियो र यसपालि फेरि पनि कुपोषणको दर बढ्दै गइरहेको अवस्था छ। अब करिब करिब 1/4 गरीब छन् यहाँ मान्छेहरू जसलाई खानै पुगिरहेको छैन भने पोषणको के कुरा गर्ने? पोषण मैत्री एग्रिकल्चर बनाउनु पर्यो।
महिला तथा शिशुहरूमा रक्त अल्पता प्रमुख जड़को रूपमा रहेको छ। जनचेतनाको अभावले यो समस्या भएको बताउँदै मधेस प्रदेशका नीति तथा योजना आयोगका सदस्य शीला मिश्र,
मधेस प्रदेशमा महिलाहरू अशिक्षित भएकै पनि एउटा कारण हो। जति तेलमा छानेर दिन्छ त्यति हाम्रो हेल्थलाई चाहिँ इम्प्याक्ट गरिरहेको छ। त्यसलाई अब मिनिमाइज गर्ने
कर्णाली पछि दोस्रो सबैभन्दा बढी बाल बालिकाहरू मधेस प्रदेशमा कुपोषित रहेका छन्। प्रादेशिक अस्पताल जनकपुर धामका निर्देशक डाक्टर जामुन प्रसाद सिंह,
हामीले मधेस प्रदेश भरि खाना प्रतिको शिक्षा हरेक बार खाना 4 र हरेक 4 खानामा पनि 4 प्रकार जुन हामीले भनेका छौँ त्यसलाई लागू गर्नुपर्छ। उहाँहरूको घर र किचन सम्म पुगेर हामीले पाकेको खानाहरू हेर्नुपर्छ, टेस्ट गर्नुपर्छ। बच्चाहरूलाई खान योग्य खाना छ कि छैन, तेल मसला धेरै छ कि, हाम्रो आमाहरूलाई शिक्षित गर्यौं भने र घरमै भएको कुराहरूलाई कसरी पकाउने र बच्चाहरूलाई खाना खुवाउने भनेर हामीले क्याम्पेन नै गर्यौं भने मात्रै यो भयावह स्थितिबाट बाहिर आउन सकिन्छ।
मधेस प्रदेशमा खाद्यान्नको कमी नभए पनि घरेलु खाना भन्दा बढी पकेटको खानेकुरा खाने, पकाउँदा अत्यधिक भुट्ने र तारेर खाने प्रवृत्ति देखिएको छ। खानामा भएका हानिकारक अभ्यासहरू छोड्दै परम्परागत खानेकुरामा जोड दिन जरूरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमणमा परेका 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको मधेस प्रदेशको वन निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार वर्षौंदेखि अतिक्रमित वन क्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयहरूले सूचना जारी गरेपछि प्रदेशको 8 जिल्लाबाट 442 हेक्टर वन क्षेत्र अतिक्रमणबाट मुक्त भएको हो। निर्देशक जगन्नाथ प्रसाद जयसवालले प्रदेशका विभिन्न जिल्लाबाट अहिले पनि 16,599 हेक्टर वन क्षेत्रको जमीन अतिक्रमणमा परेको र अतिक्रमित वन क्षेत्रको जमीन खाली गर्ने प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। हाल मुलुकमा 46.08% भूभाग वन क्षेत्रले ढाकेको छ, तर मध्य प्रदेशमा भने मात्र 3.72% भूभागमा वन क्षेत्र छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसी सुधारका लागि 9 बुँदे निर्देशिका जारी गर्नुभएको छ। जारी निर्देशिकामा विगत 5 वर्षको दुग्ध संकलन र बिक्री वितरणको मासिक तथ्याङ्क एवं आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ। त्यसै गरी प्रत्येक महिनाको मासिक विवरण 7 दिनभित्र मन्त्रालयमा पठाउन पनि भनिएको छ। संस्थानले असूल उपर गर्नुपर्ने बक्यौता रकम प्रचलित कानून बमोजिम असूल उपर गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी दिन निर्देशन दिइएको छ। दुग्ध संकलनदेखि दुग्ध पदार्थको बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्था लगायत संस्थानबाट हुने सम्पूर्ण प्रक्रियालाई सरकारले स्वीकृत गरेको शासकीय सुधारका 100 बुँदे कार्य सूची बमोजिम 3 महिनाभित्र विद्युतीय अभिलेखमा राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले अस्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल अस्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा मन्त्री खनालले गैरावासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा सरकारले छलफल गरिरहेको बताउनुभयो। उहाँले नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था नभएकाले त्यसमा कानूनी जटिलता रहेको उल्लेख गर्नुभयो। विद्यमान कानूनी संरचनाभित्र रहेर कसरी सम्बन्ध सुदृढ़ बनाउन सकिन्छ भन्नेबारे सरकारले सोचिरहेको उहाँले बताउनुभयो। कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाली राजदूत सिमोन अर्नेस्टले नेपाली डायस्पोरा विप्रेषणको स्रोत मात्र नभई नेपाललाई विश्वसँग जोड्ने महत्वपूर्ण सञ्जाल पनि भएको बताउनुभयो। प्रतिवेदन अनुसार सन् 2025 जूनसम्म अस्ट्रेलियामा नेपाली मूलका व्यक्तिहरूको संख्या 2,13,580 पुगेको छ। यो संख्या सन् 2021 तुलनामा उल्लेखनीय वृद्धि हो। अध्ययनमा सहभागीहरूमध्ये 61.16% उच्च शिक्षाका लागि अस्ट्रेलिया गएकोमा विभिन्न काममा त्यही संलग्न भएको पाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम न्यून रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले हान्टा भाइरस समूहको एन्टिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टा भाइरसको जोखिम न्यून रहेको जानकारी दिनुभयो। यद्यपि मन्त्रालयले हान्टा भाइरस संक्रमणको सावधानी अपनाउन भने अनुरोध गरेको छ। यो भाइरस मुख्यत संक्रमित मुसाको पिसाब, दिशा र रयालबाट मानिसमा सर्ने गर्दछ। पाल्पा जिल्ला नेपालमै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा भएको छ। पाल्पा संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पाल्पाका 10 वटै स्थानीय तहले निश्चित मापदण्ड पूरा गरिसकेपछि पालिका हुँदै जिल्लालाई पूर्ण संस्थागत प्रसूति युक्त जिल्ला घोषणा गरिएको हो। पाल्पा नेपालमै पहिलो पटक पूर्ण संस्थागत प्रसूति युक्त जिल्ला भएको हो। यो उपलब्धि हासिल गर्न ग्रामीण स्वास्थ्य स्वयंसेविकाको सबैभन्दा ठूलो भूमिका रहने गरेको हुन्छ। तेलगाकी स्वास्थ्य स्वयंसेविका सृजना विष्टले गर्भ जाँच र सुत्केरी सेवा लिन स्वास्थ्य संस्थामै पठाउने गरेको बताउनुहुन्छ। पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला हुन सबैभन्दा पहिला वडाले मापदण्डका सूचकहरू 90% पार गरेको हुनुपर्छ। त्यसपछि पालिका र जिल्लाको टोलीले पटक पटक अनुगमन र मूल्याङ्कन गरेपछि मात्र एक स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका हुन्छ। त्यसपछि जिल्लाभरिका सबै स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएपछि जिल्लाको घोषणा गरिन्छ। कैनालेबी छहरा गाउँपालिकाका स्वास्थ्य प्रमुख जीवन
सुत्केरी कहाँ भएको हो र कति पटक सुत्केरी जाँच भयो सबै कुरा सोध्छौ। त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछ, फेरि यो ठिक छ कि छैन यकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। लुम्बिनी प्रदेशले प्रजनन सम्बन्धी एउटा छुट्टै कार्यविधि बनाएको छ, हामीले त्यसैमा टेकेर पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेको छौ।
बगनासकली गाउँपालिकाले 2076 सालबाट नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका भएको बताउँदै सबै पालिकाले मापदण्ड पूरा गरेपछि जिल्ला घोषणा गरेको बताउनुहुन्छ। बगनासकली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी
हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ, यस वर्ष पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर जिल्लामा पेश गरिसके जिल्ला पनि घोषणा भएको छ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले अन्य 11 वटा जिल्ला पनि घोषणा गरेर प्रदेशलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने तयारी रहेको बताउनुभयो।
नेपालमै पहिलो घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट शुरूआत भएर बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसूति युक्त सेवा युक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौ।
जनगणना 2078 अनुसार नेपालमा मातृ मृत्युदर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 रहेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाली सेनाले मनसून पूर्व तयारी तथा प्रतिकार योजना कार्यान्वयनमा ल्याउने तयारी गरेको छ, जस अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्ला स्थित गढ़ तथा गुल्ममा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। प्रदेश स्थित सबै पृथनामा आवश्यक उद्धारको उपकरण सहित विशेष क्षमतायुक्त खोज एवं उद्धार टोली तैनात गरिएको छ। बाढ़ी, पहिरो र अन्य विपदका घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने गरी काम अघि बढ़ाइएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ। विपदको समयमा दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखिएको जनाएको छ। चालू आर्थिक वर्षमा चितवन जिल्लामा 13 औलो रोगका नयाँ बिरामी भेटिएका छन्। जिल्लामा 3,093 जनाको नमूना परीक्षण गरिएकोमा थप 13 संक्रमण पुष्टि भएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले मध्य प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताउनु भएको छ। उहाँले एमाले, नेकपा सहितका पार्टीहरूसँगको गठबन्धनमा मधेसमा कांग्रेसकै नेतृत्वमा सरकार कायम रहने बताउनुभयो। महोत्तरीको बर्दीवासमा आयोजित कार्यक्रममा उहाँले नेपाली कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अघि बढ़नुपर्ने बताउनुभयो। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत 23 अनशनरत अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच हिजो सहमति भएको छ। इरानका राष्ट्रपति मसूद पेजेस्कियनले कूटनीतिक समाधानका लागि सबै मार्ग खुला रहेको बताउनु भएको छ। यद्यपि दबाव र बल प्रयोग मार्फत इरानमा आत्मसमर्पण गराउन खोज्नु भ्रम हुने उहाँले चेतावनी दिनुभएको छ। अमेरिका र इरान बीच तनाव बढ़दो अवस्थामा रहेकोमा उहाँको यो पछिल्लो प्रतिक्रिया आएको हो। चिनिया राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेजिङमा उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ। भेटमा चीन रूस सम्बन्धलाई अडिग र रणनीतिक रूपमा बलियो भएको दुवै नेताले बताउनु भएको छ। विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला विश्वका दुई प्रमुख नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने संकेत त्यसक्रममा दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले विश्लेषण गरेका छन्। विशेष गरी युक्रेन युद्धका कारण पश्चिमी प्रतिबन्धको चापमा परेको रूस अहिले ऊर्जा निर्यातका लागि चीनमाथि अझ बढ़ी निर्भर बन्दै गएको छ। इरान विरूद्ध जारी अमेरिका इजरायल युद्धका कारण मध्यपूर्वबाट तेल र ग्यास आपूर्तिमा अवरोध उत्पन्न भएपछि रूसले वैकल्पिक ऊर्जा आपूर्तिकर्ताका रूपमा आफूलाई प्रस्तुत गर्न खोजिरहेको छ। मध्यपूर्वमा जारी संकटका कारण विश्व अर्थतन्त्र दबावमा परेको मंगलबार सार्वजनिक गरिएको विश्व आर्थिक अवस्था तथा सम्भावना सम्बन्धी प्रतिवेदनले औल्याएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। राष्ट्रसंघले पछिल्लो तथ्याङ्कले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढ़ाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढ़ाएको औल्याएको छ। दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण 17,000 भन्दा बढ़ी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 कुल गार्हस्थ उत्पादन वृद्धि दर 3.85% हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्याङ्क अनुमान अनुसार चालू आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेशको अर्थतन्त्र विस्तार राष्ट्रिय औसत भन्दा राम्रो हुने देखिएको छ। चालू आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा धेरै 5.40% बराबर हुने प्रक्षेपण गरिएको छ। त्यस्तै गण्डकीको 5.01% हुनेछ। अन्य प्रदेशमध्ये सबैभन्दा कमजोर आर्थिक वृद्धि दर मध्य प्रदेशको हुने कार्यालयका उप प्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। यस आर्थिक वर्षमा मधेसको 1.31%, कोशीको 3.13%, लुम्बिनीको 2.87%, कर्णालीको 2.94% र सुदूरपश्चिम प्रदेशको 3.28% आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। यस वर्ष कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धि दर अंक गत आर्थिक वर्षको तुलनामा सुधार भएको देखिएको छ। पछिल्लो एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन बीच को अन्तर बढ्दै गएको छ। बजेट बढ्दै गए पनि उत्पादन तथा उर्वर जमिन घट्दै गएको एक तथ्याङ्कले देखाएको छ। साविक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको नेपालको कृषि सम्बन्धी तथ्याङ्क जानकारी पुस्तिकामा 10 वर्षमा मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढ़ाव देखिएको लेख्छ। नेपालीको मुख्य खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र फापर भए पनि केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली संकट उन्मुख देखिएको लेख्छ। सरकारले कृषि क्षेत्रमा बजेट घटाउँदै लगेर 10 वर्ष अघि 21 अर्ब 40 करोड़ रहेकोमा 2081-82 59 अर्ब रूपियाँ मात्र विनियोजन गरेको छ। पछिल्ला वर्षमा गहुँ बाहेक धान, चामल, भारत, कोदो, फापर चीन, अर्जेन्टिना, मलेसिया लगायतका मुलुकबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 धान, चामल, मकै, कोदो, फापर गरी कुल 59 अर्ब 92 करोड़ 60 लाख रूपियाँ बराबरको नेपालमा भित्रिएको छ। दैलेखमा दोस्रो चरणको पेट्रोलियम अन्वेषणको मुख्य काम अगाडि बढ्न नसक्दा महत्वपूर्ण परियोजना अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौंसम्म पुग्ने ग्यासको सम्भावना देखिएपछि चर्चामा रहेको सो आयोजना अहिले ठोस कार्यनीतिको अभावमा सञ्चालन अघि बढ्न सकेको छैन। यसैबीच दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको जेठ 3 गते महाबुलेकमा बसेको संयुक्त बैठकले जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। चीन सरकारको करिब 2 अर्ब 17 करोड़ अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 पेट्रोलियम अन्वेषणको काम अघि बढ़ाएको थियो। अघिल्ला 2 दिन घटेको नेपाल शेयर बजारको परिसूचक बुधबार भने 30.08 अंकले बढ़ेको छ। परिसूचक बढ़ेसँगै यस दिन 2754 अंकमा कायम भएको छ। बुधबार बजारको कारोबार रकम पनि वृद्धि भएको छ। अघिल्लो दिन मंगलबार 3 अर्ब 8 करोड़को कारोबार भएको बजारमा बुधबार 3 अर्ब 82 करोड़को कारोबार भएको छ। बुधबार 21 कम्पनीहरूको मूल्य घट्यो भने 248 कारोबार मूल्य बढ़ेको छ।
नेपाली महिला क्रिकेट टोलीले मलेसिया विरूद्धको पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा बुधबार संघर्षपूर्ण जित निकालेको छ। मलेसियाको कुआलालम्पुर स्थित बायोमास ओभलमा भएको खेलमा नेपालले घरेलु टोलीलाई 2 विकेटले हराएको हो। 68 रनको सामान्य लक्ष्य नेपालले 17.3 ओभरमा 8 विकेट गुमाउँदै पूरा गर्यो।
अझै बम अब मौसम सम्बन्धी जानकारी। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा आज मध्यमसम्मको वर्षा हुनेछ। त्यसै गरी मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही हिमाली क्षेत्र र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 स्थानहरूमा मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागमा दिन तातो हुन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:06 भयो भने सूर्यास्त भरे साँझ 6:56 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता अनुरूपको काम साकार बनाउने दिशामा सरकारको क्रियाशीलता आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई सभामुख डोल प्रसाद अर्यालको आग्रह। प्रतिनिधि सभामा हिजो प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत। कक्षा 11 पठन पाठन असार 1 गतेबाट गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन। चिनिया राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच बेजिङमा भेटवार्ता। र मलेसिया विरूद्धको पहिलो T20 क्रिकेटमा नेपाली महिला टोली 2 विकेटले विजयी। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।